نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. عشر مبشرہ، وہ 10 خوش قسمت صحابہ جن کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے دنیا میں یہ گواہی دی کہ یہ جنتی ہوں گے. آج ہم ان میں سے عبد الرحمن بن عوف رضی اللہ عنہ کے بارے میں پڑھیں گے. کچھ صحابہ تو ایسے ہیں کہ ان کے نام بہت کثرت سے آتے ہیں، ان کی ایک سے زائد خوبیوں کو ہم نے شروع سے پڑھا اور سنا، لیکن کچھ ایسے ہیں کہ جن کی بس چند باتیں ہی ہم تک پہنچتی ہیں اور کوئی ایک وجہ شہرت بنتی ہے. ہم ان سب کو پڑھنے اور سننے کے دوران یہ سوچنا چاہیے کہ آخر ہمارے اندر کوئی ایسی خوبی ہے کل جو ہمیں جنت میں داخل کر دے، اس کو ڈھونڈیے. اور اگر کوئی ایسی خرابی ہے جو آپ کو مجھے جنت سے دور کر رہی ہے تو اس کو نکالنے کی کوشش کریں گے انشاءاللہ. پھر اس کے بعد لائن میں لگے رہیں، اللہ تعالیٰ چاہے گا تو اپنی رحمت سے جنت عطا کرے گا. حضرت عبد الرحمن بن عوف کون تھے، ان کے بارے میں چند باتیں نوٹ کیجئے. پہلی بات، عشرہ مبشرہ میں سے ان کا نمبر 7 ہے. کون تھے؟ ان کا پورا نام عبد الرحمن بن عوف تھا، لیکن یہ معروف نام ہے. اصل نام تھا عبد الکعبہ. اس دور میں لوگ اس طرح کے نام رکھتے تھے، کعبے کا بندہ، یا عبد عمر تھا. جب انہوں نے اسلام قبول کیا تو اللہ کے نبی نے ان کا نام بدل کر عبد الرحمن رکھا. کنیت تھی ابو محمد اور والد کا نام تھا عوف، تو عبد الرحمن بن عوف ہونے کی وجہ سمجھ آ گئی. قبیلہ تھا بنی زہرہ، قریش کی ایک شاخ تھی. اسی شاخ کا ایک اور شخص بھی عشرہ مبشرہ میں سے ہے، وہ کون ہے؟ پڑھ چکے ہیں آپ، سعد بن ابی وقاص. دو لوگ ایک ہی قبیلے کے عشرہ مبشرہ کہلائے. اس قبیلے کا تعلق کس سے تھا؟ اللہ کے نبی کی والدہ آمنہ کا خاندان تھا، یعنی آپ کے ننہال میں سے تھے. عبد الرحمن بن عوف کی والدہ کا نام شفا تھا. آپ کی والدہ کی طرف سے آپ کا نسب پانچویں پشت میں، یعنی ففتھ جنریشن میں جا کر نبی صلی اللہ علیہ وسلم سے ملتا، لیکن باپ کی طرف سے چھٹی پشت میں نبی صلی اللہ علیہ وسلم سے ملتا. نبی صلی اللہ علیہ وسلم کی ولادت ہوئی جب، تو عبد الرحمن بن عوف کی والدہ شفا رضی اللہ عنہا نے دایا کی خدمات انجام دی. یہ آنر ہے ان کے لیے، یعنی ان کی ماں اللہ کے نبی کی دایا بنی. پھر اسی طرح سے عبد الرحمن بن عوف کی والدہ شفا وہ پہلی خاتون ہے جن کو یہ اعزاز حاصل ہے کہ دنیا میں آنے کے بعد نبی صلی اللہ علیہ وسلم کو ہولڈ کیا. ظاہر ہے کہ ہیلپ کر رہی تھی، کتنا بڑا آنر ہے. بعد میں پھر شفا بھی مسلمان ہوئیں اور ہجرت کر کے مدینہ آئیں. عبد الرحمن کب پیدا ہوئے؟ عام الفیل، جس سال ہاتھیوں والا واقعہ ہوا اللہ کے نبی اس سال پیدا ہوئے تھے، یہ اس کے 10 سال بعد پیدا ہوا ہے. عیسوی سن بنا لیں تو 581، تو پھر اللہ کے نبی سے کتنے بڑے چھوٹے؟ 10 سال چھوٹے تھے. قبول اسلام کیسے ہوا ہوگا؟ کس کی کوششوں سے اور رغبت سے؟ اللہ کرے آپ کے لیے بھی نیکیوں کے لیے لوگ ایسے ہی بول دیں، آپ نے کی ہوگی. دیکھیے یہ ہوتی ہے کوالٹی، اس کو اخلاق کہتے ہیں، سوچنا بھی نہ پڑے. بالکل صحیح کہا آپ نے، ابو بکر کی کوششوں اور رغبت سے مسلمان ہوئے. آپ رغبت دلا رہے ہیں اپنے دوستوں کو قرآن پڑھنے کی. میں اکثر ایک جملہ بول دیتی ہوں، ہر اگلے کورس میں پچھلے کورس والوں کے وہ ساتھی اور دوست آتے ہیں جو پچھلا کورس مس کر چکے ہوتے ہیں اور مسلسل آپ کو پڑھتے پڑھاتے دیکھ رہے ہوتے ہیں اور آپ کے اخلاق میں خوبیاں دیکھ رہے ہیں آپ، تو وہ آئیں گے. آئیں گے آپ کے کہنے. فلائر تو ایک بہانہ ہے، میسیجز بھی بہانہ ہے. آپ میں سے ہر ایک اپنا گول بنائے. دعوت تو ہم سب کو دیں گے، کتنوں کے اوپر آپ سیریسلی کام کر سکتی ہیں؟ انشاءاللہ سب نے لانا ہے. دیکھیے اللہ نے لانا ہوتا ہے، وما علینا الا البلاغ، لیکن کم از کم 5 لوگ اور زیادہ تو کوئی حد نہیں ہے. انشاءاللہ نیت کریں، دعا کریں، آج سے تہجد میں شروع کر دیں مانگنا. ایک ایک کو مانگے، اللہ کے نبی نے عمر کو مانگا تھا، آپ اپنی دوستوں کو مانگے، نام لے اور اس کو بتائیں پھر آج رات تمہیں مانگا تھا. رو کے مانگے، اگلے دن تڑپ کے آئے گا، میں بلانا نہیں آتا. ایک سوال تو دے، کیوں کہتے تو سب ہیں कुछ की बात में तासीर क्यों होती है? किसी के बुलाने पे लोग
होती
बुला क्यों लेते हैं, आ क्यों जाते हैं, किसी के नहीं आते? ये हम सब अपना ढूंढें, अपनी तासीर बढ़ानी है इंशाल्लाह। आगे चलें, हज़रत अबू बकर की कोशिशों से इस्लाम लाए, साबिकून अल अव्वलून में आ गए। अल्लाह के नबी ने जब इनके इस्लाम लाने की खबर सुनी, खुशी से आपका चेहरा चमका और आपने फरमाया, मैं एक ऐसा चेहरा देखता हूँ जिसमें भलाई की उम्मीद है। आप ज़रा अपनी दोस्तों को ये जुमला बोले हैं जाके आज, आई सी समथिंग ऑन योर फेस, आई कैन सी, देखना तुम कल बहुत अच्छी बनोगी। बोलेंगे ये जुमला इंशाल्लाह ताला। इस्लाम लाने के बाद आपने ज़्यादा वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में गुजारा। सोहबते सालेहीन बहुत बड़ी दौलत है, लेकिन दूसरे इब्तदाई मुसलमानों की तरह आपको भी कुरैश की तरफ से सख्तियों और मुश्किलात का सामना करना पड़ा। ये नोट करने की बात है। देखिए, ये सारे अशरे मुबशरा की कॉमन थिंग पढ़ रहे हैं ना, अलवलूना, पहले साबिकून अलवलून, यानी नेकी की दावत लेकर शुरू में निकलने वाले। हिजरत कैसी थी इनकी? दो दफ़ा हिजरत की अल्लाह के रास्ते में, पहले हबशा फिर मदीना। मवाखाते मदीना में इनका किसके साथ भाईचारा हुआ? साद बिन रबी अल अंसारी से। वो बहुत मालदार थे। जब इनको उनका भाई बनाया गया, घर जाकर कहने लगे, मैं मदीने का सबसे ज़्यादा दौलतमंद शख्स हूँ, मैं आपको अपना आधा माल पेश करता हूँ। है हम में से कोई इतने खुले दिल का? इसके अलावा मेरी दो बीवियाँ हैं, इनमें से एक आप जिसको पसंद करें इसे तलाक दे देता हूँ, वो इद्दत पूरी कर लें, आप उससे निकाह कर लें। क्यों भाई, ये ऑफ़र क्यों दी? ये कोई अच्छी ऑफ़र तो नहीं लग रही कि मेरी बीवी को तलाक मिल जाए और फिर वो चली जाए? मुस्लिम औरतें ही नहीं थीं मुसलमान मर्दों के लिए, तो इनको पता था कि मेरी तरह इसको भी ज़रूरत है, हर बालिग मर्द को ज़रूरत होती है। तो मेरे घर में दो बीवियाँ और इसकी एक भी नहीं, कोई सोच सकता इस दर्जे पे ही सार? और ये नहीं कहा कि जिससे मेरे ताल्लुकात बिगड़े हुए हैं, ठहरो मैं उसको छोड़ूं फिर लो। तुम बताओ तुम्हारा क्या क्राइटेरिया है? ये इशार है, इशार पढ़ेंगे हम इसमें आगे जाकर, आप और भी इंजॉय करेंगे। बहरहाल अब्दुलरहमान ने इनकी पेशकश को शुक्रिया के साथ वापस किया, इनके हक में खैर और बरकत की दुआ की और कहा, दल्लूनी इला सूक, मुझे आधा माल नहीं चाहिए आपका, मुझे बाजार का रास्ता बता दें। अब्दुलरहमान बिन औफ को तिजारत में बड़ी महारत हासिल थी, यानी ही वॉज अ सक्सेसफुल बिजनेसमैन, ट्रेडर। बाजार गए, कुछ चीज़ें खरीदी, थोड़े से नफ़े पे उनको बेच दी और वापसी में घी और पनीर लेकर वापस आए और कारोबार शुरू किया। इतनी बरकत हुई कि मदीना के मशहूर ताजिरों में आ गए। इफ़ यू हैव स्किल्स, हो जाएं बैंकरप्ट, वापस मिल जाएगा सब कुछ, दे दें सब कुछ अल्लाह के रास्ते में, वापस मिल जाएगा। ये स्किल्स अल्लाह ने इनको दी हुई थी। गजबात की क्या हालात थे, अब्दुलरहमान बिन औफ ने सारे गजबात में हिस्सा लिया, सुबहान अल्लाह, कोई नेकी इनसे छुट्टी नहीं। आपने बदर, ओहद, खंदक, सुलह हुदैबिया जिसमें बहते रिजवान हुई थी, फ़तेह खैबर, फ़तेह मक्का, गज़वे हुनैन, गज़वे ताइफ, तबूक की मुहिम और हज्जतुल विदा में भी शिरकत की। अल्लाह के नबी के दौर में क्या किसी लश्कर के कायद बने? बने थे। दूमतुल जुंदल, सीरत जिन्होंने पढ़ी है वो जानते हैं, अल्लाह के नबी ने इस जगह पे एक लश्कर भेजा था, वहाँ इनको अमीर बनाया गया। वहाँ का ईसाई हुक्मरान जिसका नाम था असबोख बिन अमर, अलिफ स्वाद बागैन, आपकी दावत व तबलीग के नतीजे में मुसलमान हो गया। नोट करें, गए थे जंग जिदाल के हालात में, जाकर दूसरी कौम के सरदार को दावत दी, वो मुसलमान हो गया। जब कबीले का सरदार मुसलमान हुआ तो बहुत सारे और भी हो गए। इस कामयाब मुहिम की वजह से अब्दुलरहमान बिन औफ को दूमतुल जुंदल का बहादुर आदमी कहा जाता है, ब्रेव मैन ऑफ दूमतुल जुंदल इनका लकब भी है, यानी इनको ऑनरली कहते थे। अल्लाह के नबी को हज़रत अब्दुलरहमान बिन औफ पर पूरा एतमाद था और आपकी राय को आप कान लगाकर सुनते थे, असाबते राय हासिल थी। ये भी एक बड़ी बात होती है, हर बात के ऊपर कान नहीं लगाए जाते, कुछ लोगों की राय बड़ी साउंड होती है, अब्दुलरहमान बिन औफ उनमें से थे। और अब्दुलरहमान बिन औफ उन उलमा सहाबा कराम में से थे जिनको नबी सल्लम ने मदीना में फतवा देने की इजाज़त दे दी थी। एक मौके पर अल्लाह के नबी ने अब्दुलरहमान बिन औफ को मदीने में अपना नायब भी मुकर्रर किया, यानी आपके पीछे। ज़िंदगी का आखिरी दौर कैसे गुज़रा? खुलफ़ाए राशिदीन का दौर है। अब्दुर्रहमान बिन औफ़ उन चंद मुहाजरीन सहाबा में थे जिन्होंने सकीफ़ा बिन सादा में हज़रत अबू बकर सिद्दीक़ की बैत की थी, और आप खलीफ़ा वक्त के साथ पूरा तावुन करते रहे। याद रखिए, ये भी एक बंदे की खूबी होती है, तावुन करने वाला, और जो आप पे मुकर्रर कर दिया उसको मानने वाला। अबू बकर की वफ़ात का जब वक्त आया तो आपने हज़रत उमर को नामज़द किया, लेकिन मशवरा किससे किया था? अब्दुर्रहमान बिन औफ से। बिल्कुल, जब इनसे मशवरा लिया अबू बकर ने तो कहने लगे कि बेशक उमर रज़ी अल्लाह अन्हो इसके अहल तो हैं, मगर वो सख्त मिजाज हैं। मिजाज में ज़रा सख्ती थी। इस पर अबू बकर ने फरमाया, उमर की सख्ती मेरी नरमी की वजह से है। ये भी नोट करें, कुछ लोग आपको लगता है ना टू मच नरम है आपकी टीम के, क्योंकि आप बड़े सख्त हैं। जैसे बाप ज़रा सख्त होता है ना तो माँ को फिर नरम होना पड़ता है। तो कहा वो आपकी नरमी की वजह से, जब इन पर खिलाफत की जिम्मेदारी का बोझ पड़ेगा तो खुद बहुत नरम हो जाएंगे। अल्लाह होकर, कई ऐसे उमर होंगे आज भी जो सिर्फ सख्त हैं, इसलिए हम उनके साथ मामला नहीं करते, लेकिन अगर बोझ डाल दें तो फिर वो नरम आ जाएंगे। और फिर उमर का हाल क्या हो गया था, वो तो पीछे पड़ ही आए हैं, रोया करते थे। जब हज़रत उमर को खलीफा मुकर्रर किया गया तो अब्दुर्रहमान ने आगे बढ़कर उनकी बैत की, हमेशा तावुन किया उनके साथ खैर पे। और हज़रत उमर की मजलिसे शूरा के अहम रुकन थे। एक बार हज़रत उमर ने इनको अमीरे हज मुकर्रर करके हज के लिए भेजा, और हज़रत उमर ने अपने बाद के लिए जो कमेटी बनाई कि मेरे बाद खलीफा कौन होगा, उसमें भी अब्दुर्रहमान बिन औफ का नाम था। लेकिन आपने हज़रत उस्मान के हक़ में अपने आप को पीछे करके उनके इंतखाब में एक बुनियादी हिस्सा बने, और अब्दुर्रहमान ने हज़रत उस्मान की भी बैत की, तीनों खलीफा की बैत की। ये होता है असल में भरोसे का बंदा, कितना दूर चलता है आपके साथ, कहाँ तक वो आपके रूल्स एंड रेगुलेशन को लेता है। और जब हज़रत उस्मान का पहला साल पूरा हुआ खिलाफत का, तो अब्दुर्रहमान बिन औफ को फिर इन्होंने ही दोबारा अमीर हज मुकर्रर किया था, और हज़रत उस्मान की मजलिस शूरा के भी ये मिंबर बने। ज़रा सोचिए, मालदार हैं, क्या इनकी शान थी मदीना में, लेकिन समाअतात कितनी है, हर खलीफा को मान रहे हैं। हम कहते हैं मैं फ़लाँ के साथ नहीं चल सकता, मैं फ़लाँ के साथ काम नहीं कर सकता, तो ये बात जो है ये शैतान का वसवसा होती है। फिर आप देखिए कि जब हज़रत उस्मान गनी की बैत की थी ना, तो इन्होंने एक शर्त रख ली थी, पहले नहीं रखी, ये बड़ा अहम नुक्ता है। हज़रत उस्मान की बैत करते वक्त उनसे अहद लिया था कि मैं आपकी बैत करता हूँ, शर्त एक है कि आप अबू बकर और उमर के ही तरीके पर चलेंगे, यानी कंडीशनल बैत है। ज़रिए माश क्या था? तिजारत। इनके वालिद औफ भी ताजिर थे, मक्का में तिजारत को ज़रिए माश बना लिया। अल्लाह ने इतनी बरकत दी, रात दिन इनके पास माल था, और मदीना में भी जो जैसे कि बताया कि वहाँ पहुँच के कुछ नहीं था लेकिन स्किल्स थी ना, तो अल्लाह ने माल देना शुरू कर दिया। इनके असूल क्या थे तिजारत के, नोट कीजिएगा। तिजारती असूल, कम मुनाफा तिजारत ज़्यादा, क्या कहते हैं आज की दौर में इसको, होलसेल, जुमला अरबी में कहते हैं, प्रॉफिट कम रखो बेचो ज़्यादा। अपनी तिजारत का हाल क्या बयान करते, अगर मैं पत्थर को भी हाथ लगाऊं तो वो सोना बन जाता है। सुबहान अल्लाह। अच्छा, कमाते थे तो फिर नेक थे, माल कमाना चाहिए नेक लोगों को जी। बहुत माल कमाया और अल्लाह की राह में खूब खर्च किया। आखिरी उम्र में ज़रात करते थे, कितना खर्च करते होंगे भला अल्लाह के रास्ते में, ज़रा सा सुनना चाहते हैं? सुन लीजिए, बहुत ज़्यादा, जो माल दिया दिल खोल के। कैसे? अल्लाह के नबी के दौर में 500 ऊँटों पर लदा हुआ अनाज और दूसरा तिजारती सामान अल्लाह की राह में खैरात के, 500 कैमल्स पूरे अनाज से भरे हुए। फिर एक और मर्तबा 700 ऊँटों पर लदा हुआ सारा गल्ला और सारा सामान मुसलमान ज़रूरतमंदों में बांट दिया। और अल्लाह के दीन पे क्या लगाते थे, एक मौके पे अपना आधा माल लाकर नबी को पेश कर दिया। दो मौके ऐसे आए, 40,000 दीनार, 40,000 दीनार, और दीनार गोल्ड का कॉइन होता है, अल्लाह के रास्ते में दिया। और एक जिहाद में 500 घोड़े और 1,500 ऊँट। आज के घोड़े ऊँट क्या हैं, गाड़ियाँ, अल्लाह अकबर। और इन्होंने अपना ज़मीन का एक टुकड़ा हज़रत उस्मान को 40,000 दीनार में बेचा, اور وہ رقم ساری کی ساری مدینہ کے غریبوں اور مسکینوں میں بانٹ دی. تو مومن کے پاس مال ہوتا ہے, وہ ٹریڈنگ بھی کرتا ہے, خریدتا بھی ہے, لیکن وہ مال لگتا کہاں ہے؟ اصل یہ مسئلہ. ضرورت مندوں کو قرض حسنہ دیتے تھے, اور جو ان کی بڑی معروف بات ہے, آپ نے میرے سے بھی کئی بار سنی ہوگی, امہات المومنین پہ بہت خرچ کرتے تھے. آپ کہتے ہیں کہ اللہ کے نبی کے بعد آپ کی ازواج کی کفالت کس نے کی؟ اسی طرح کے دولت مند صحابہ خرچ کرتے تھے, ان کے حج اور عمرے کے سفر میں ان کے ساتھ جاتے, خوراک, سواری, پردہ اور ساری ضروریات کا خیال رکھتے, ان کی حفاظت کرتے, اور امہات المومنین کو اکثر تحائف بیچتے, بہت بڑی بڑی رقمیں ہوتی تھی. اور وفات کے وقت کیا کیا تھا انہوں نے؟ امہات المومنین کے لیے ایک پورا باغ 4 لاکھ درہم میں جو فروخت ہوا تھا, یہ ساری رقم صرف امہات المومنین کو دی. اور کہتے ہیں کہ سونے کی شکل میں گولڈ کے پتھر تھے, کاٹ کاٹ کے کلہاڑوں سے سونا وراثت میں بٹا تھا ان کا, اور امہات المومنین کو بھی ملا تھا. کیا چھوڑا؟ ترکہ کیا تھا؟ فوت ہونے کے وقت سارا اللہ کے رستے میں دیتے, اللہ اور بھی دے رہا تھا. جب فوت ہوئے 26 لاکھ سے زائد دینار تھے جو اپنے ورثہ کے لیے چھوڑے. 1,000 اونٹ, 100 گھوڑے, 3,000 بکریاں اور کچھ زمین بھی ترکے میں چھوڑی. اور آپ کی 4 بیوائیں تھیں, یعنی بیویاں 4 تھیں آپ کے نکاح میں, بہت دولت ان کو ملی. ذرا سا سنیے گا اور میں آپ کو اینڈ پہ ایک دو کمنٹ دیتی ہوں اس پہ. ان کی مالی وصیت تھی جو خود اپنی زندگی میں کر کے گئے, قابل سماعت ہے. تمام موجود بدری صحابہ, یعنی اس وقت تک وہ صحابہ جو زندہ تھے جنہوں نے بدر میں حصہ لیا, ان کو انہوں نے وصیت کی کہ 400 دینار دیے جائیں. اور اس وقت بدری صحابہ کی تعداد کتنی تھی پتہ ہے آپ کو؟ 100. 100 بدری صحابہ میں سے 1 پر ہیڈ 400 دیا. غریبوں اور مسکینوں میں 50,000 دینار صدقہ کر دیے جائیں, پھر 1,000 اونٹ خیرات کر دیے جائیں, اور 1 یعنی 4 لاکھ درہم کی مالیت کا باغ امہات المومنین کو ہدیے میں دے دیا جائے. کیا مومن اتنا مال چھوڑ کے مر سکتا؟ مر سکتا. کمایا کہاں سے اور خرچ کہاں ہو رہے ہیں؟ زکوٰۃ دی کہ نہ دی؟ دیکھیے, اگر مال چھوڑ نہیں سکتے تو وصیت اور وراثت کے سارے قانون کی کیا ضرورت رہ گئی؟ تو پتہ کیا چلا کہ مال برا نہیں ہے, اس کا استعمال برا ہے, اور کس طریقے سے اس کو لے کر چلنا ہے. اور پھر آخر کیا ہوا؟ وہی ہوا جو ہر ایک کے ساتھ ہوتا ہے, دنیا سے جانے کا وقت آتا ہے. اللہ نے ان کو زندگی جو دی وہ اچھی گزاری, موت بھی اچھی تھی. ان کی سیرت اور کردار کی خوبصورت چیزیں کیا؟ علم اور فضل میں عام تھے, اسابت رائے تھے, اسٹرانگ رائے تھی جو پہلے بھی بتا دیا. اور تیسرا ان کا خوبصورت کریکٹر تھا سخاوت کا. ان چند لوگوں میں سے تھے جن کو زندگی میں اللہ کے نبی نے فتویٰ دینے کی اجازت دی. سنجیدہ اور باوقار تھے. یہ اصل میں اب ہمارے کام کی باتیں ہیں نا. دور اندیش تھے, بہت لانگ سائٹڈ تھے, انصاف پسند تھے, صاحب بصیرت تھے, تقوی, ایثار اور سخاوت جیسے اوصاف سے متصف تھے, اور دولت مند درویش تھے. یہ نام لکھ لیں ان کا, دولت مند درویش. اللہ ہمیں ایسا بنا دے. دولت تو دے پر دولت خرچ کرنے کا اپنے اوپر حوصلہ نہ دے. اللہ درویشی کی زندگی گزارے. دور جاہلیت میں کفر کی حالت میں بھی کبھی شراب نہیں پی, عبادت گزار تھے. کم سے کم کتنے حج کیے ہوں گے؟ 8 حج کیے. کثرت سے روزہ رکھتے تھے. جب لوگ ان کو ان کے غلاموں میں بیٹھا دیکھتے تو فرق ہی نہ محسوس کرتے کہ غلام کون ہے اور آقا کون ہے. ایک دن آپ کے سامنے کھانا پیش کیا گیا, آپ روزے سے تھے, افطار کا وقت بھی قریب تھا. پر تکلف کھانا دیکھ کر کہنے لگے, ان کے الفاظ سنیے گا, اور اگر آج انہوں نے ہماری افطاریوں کی ٹیبلیں دیکھی ہوتی تو پتہ نہیں کیا کہتے. کہنے لگے کہ وہب بن عمیر رضی اللہ عنہ شہید ہو گئے, وہ مجھ سے کہیں بہتر تھے. ان کے لیے اس وقت ہمارے پاس اتنا کپڑا بھی نہیں تھا کہ کفن پورا ہو. ان کا سر ڈھانپتے تو پاؤں ننگے ہوتے, اور پاؤں ڈھانپتے تو سر ننگا ہوتا. اب اللہ نے ہمارے مال میں اتنی فراوانی کر دی کہ مجھے ڈر ہے کہ کہیں صرف دنیا ہی ہمارا حصہ نہ بن جائے. اور یہ جو وہب بن عمیر ہے, ان کو مصعب بن عمیر بھی کہتے ہیں نا. اور اس کے بعد یہ کہا اور رونا شروع کر دیا زارو قطار. سب سے پہلے 8 مسلمانوں میں سے ایک مسلمان ہونے والے, اور وہ 6 لوگ جن کو حضرت عمر نے اپنے بعد نامزد کیا. अल्लाह इनसे राज़ी हो। हाल हुलिया कैसा था? बावक़ार थे, शरीरा बदन यानी दुबले जिस्म के थे, तवील कद था, रंगत सुरख थी या सफ़ैद यानी सुरख व सफ़ैद थे, चेहरा रोशन था, नाक सुतवा पतली नाक, बड़ी बड़ी आंखें, ऐसे लगता था कि आंखों में सुरमा डला हुआ है, सुरमगी, पलकें घनी थी, दाढ़ी लंबी थी, बाल लंबे और घुंघरियाले थे, और गज़वे अहद में आपके सामने के दो दांत टूट गए थे और खुश हुआ करते थे, और ज़ख्म के बायस पाँव लगड़ा कर चलते थे। इनको ज़ख्म भी लगते थे या फिर भी नहीं टिकते थे, कोई तकलीफ नहीं आती थी इनकी। कितने बच्चे थे? 21 बेटे और 7 बेटियाँ, माशाल्लाह। कई शादियाँ कीं, और आपकी वफ़ात 32 हिजरी में 75 बरस की उम्र में हुई। आपको बहुत मुबारक कफ़न मिला। किसी ने कभी सुना इनके कफ़न के बारे में? नहीं सुना होगा। एक औरत ने अपने हाथ से एक चादर बुनकर और तैयार करके नबी सल्लम को हदिये में दे दी। आपने इस चादर को तहमत के तौर पे पहना और इस औरत की तारीफ़ की। ये मंज़र देखकर अब्दुलरहमान ने एक मौका देखकर वो चादर नबी सल्लम से मांग ली। आपने कुछ देर इस्तेमाल की और उसके बाद अब्दुलरहमान बिन औफ को दी। इन्होंने वो चादर संभाल के रख ली और वसीयत की कि मुझे इसमें कफन देना। तो ये नबी सल्लम के तहबंद में दफन किए गए। कैसी इनकी विजडम थी! और आपकी नमाज जनाजा किसने पढ़ाई होगी? उस्मान गनी ने। जन्नतुल बकी में हज़रत उस्मान बिन मज़ून के पहलू में दफन किए गए। हज़रत आयशा ने इनकी वफ़ात पे कहा, आपका जनाजा मेरे हुजरे के सामने से गुजारा जाए ताकि मैं इस पर नमाज जनाजा पढ़ सकूं, और आपके एहतराम में फिर ऐसा ही किया गया। और जब इनका जनाजा उठाया तो साद बिन अबी वक्कास भी जनाजा उठाने वालों में से थे, और उनकी ज़ुबान पे लफ्ज़ थे, वाह जबला हो, वाह जबला हो। क्या अफसोस, पहाड़ जैसी अजीम शख्सियत चली गई। वाह तो वाह है ना, जबल जबला हो, क्या ये किरदार थे! कितनी हदीसें रिवायत की? 65। अल्लाह के नबी की सोहबत में अक्सर वक्त गुजारते, लेकिन एहतियात की वजह से सिर्फ 65 हदीसें बयान की। और अशरा मुबशरा वाली हदीस में भी इनका नाम है, अपना ही नाम उस हदीस में। क्या लगता होगा उनको, रदी अल्लाह अन्हु व रदू अन ज़ालिक लिमन खशी या रब्बा, अल्लाहुम्मा जअलना मिनहुम। अल्लाह हमारी नस्लों को ऐसी खूबियों से मुत्तसिफ़ कर दे जो इन सहाबा में थी, और अल्लाह हमें ऐसी कनात और सब्र और खूबसूरत ज़िंदगी गुजारने वाला बनाए कि हमारे बाद हमारे तذکرے भी ऐसे ही हों। असल बात यह है कि हम वाकई हकीकत में बहुत दूर गए हुए लोग हैं, वापस आएंगे इंशाअल्लाह। अल्लाह ताला हमसे राज़ी हो। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाह।